بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے عالمی سطح پر امریکہ کی جاسوسی کی سرگرمیاں۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے بریک کے بعد۔ ناظرین، 4 نومبر 1979 کو جب تہران میں اسلامی انقلاب کی کامیابی کے بعد انقلابی طلبا نے امریکی سفارت خانے پر، جو اس وقت جاسوسی کے اڈے میں تبدیل ہو چکا تھا، قبضہ کیا تھا اور اسے جاسوسی کے اڈے کے طور پر دنیا کے سامنے متعارف کرایا تھا اور یہ کہا تھا کہ یہ سفارت خانہ نہیں جاسوسی کا اڈہ ہے، تو شاید بہت سے ایسے لوگ رہے ہوں جنہوں نے اسے مبالغہ آمیز یا اغراق سے تعبیر کیا ہو کہ سفارت خانہ اور جاسوسی کا اڈہ ممکن ہے کہ جاسوسی ہوتی رہی، لیکن صرف جاسوسی کا اڈہ، یہ بات شاید بہت سے لوگوں کے حلق سے نیچے نہ اتری ہو۔ لیکن ایران کے اس وقت کے نوجوان انقلابی طلبہ نے جاسوسی کے اڈے پر قبضہ کر کے دنیا کے سامنے امریکہ کی اس ماہیت کو، یعنی جاسوسی کی ماہیت کو بے نقاب کیا تھا، اس کا چہرہ دنیا کے سامنے پیش کیا تھا، اور آج 34 برس کا عرصہ گزر جانے کے بعد یہ حقیقت اور یہ حقانیت دنیا کے سامنے ثابت ہوئی کہ حقیقی معنوں میں امریکہ کا جو سفارت خانہ تھا تہران میں، وہ جاسوسی کا اڈہ تھا۔ صرف وہی نہیں بلکہ یورپ کے ملکوں میں آج جو امریکی سفارت خانے ہیں، خود یورپی عوام اور یورپی ذرائع اسے جاسوسی کا اڈہ کہہ کر پکارنے لگے ہیں۔ تو ایران کے انقلابی طلبہ کی اس وقت کی کارروائی کی حقانیت آج 34 برس بعد ثابت ہوئی، جب یہ راز فاش ہوا اسنوڈن کے ذریعے کہ دنیا کے 35 ملکوں کے رہنماؤں اور 80 سے زائد ملکوں کے عوام اور دیگر مراکز کی امریکہ کی طرف سے اور امریکہ کی نیشنل سیکورٹی ایجنسی کی طرف سے جاسوسی کی جا رہی ہے۔ اب جب یہ راز فاش ہوا ہے کہ 2 ملکوں کو بھی امریکہ نے نہیں بخشا، تو اس کے کیا نتائج نکل سکتے ہیں، اور مستقبل میں جا کر امریکہ اور 2 ملکوں کے تعلقات پر امریکہ کی اس اقدام کے کیا اثرات مرتب ہو سکتے ہیں، اور امریکہ کی یہ جاسوسی کس مقصد اور کس ہدف کے تحت ہو رہی تھی، یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں۔ یہ بات ذہن نشین ہمیں اور آپ کو بھی ہم یاد دلاتے چلیں کہ کل یہاں ایران میں سامراج کے خلاف جد و جہد کا قومی دن منایا جا رہا ہے، یعنی 4 نومبر کی تاریخ، جب اسی دن آج سے تقریباً 34 برس قبل ایران کے انقلابی طلبہ نے امریکی سفارت خانے پر، جو جاسوسی کے اڈے میں تبدیل ہو چکا تھا، قبضہ کیا تھا۔ ہمارے ساتھ رہیے، ہم آپ سے اور اپنے معزز مہمان سے مخاطب ہوں گے، مگر یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی، پہلے اسے دیکھتے ہیں۔
کل 13 آبان یا 4 نومبر کو ایران میں امریکی جاسوسی مرکز یا سفارت خانے پر انقلابی طلبہ کے قبضے کی سالگرہ منائی جائے گی، جسے ایران میں سامراج کے خلاف جدوجہد کا عالمی دن قرار دیا گیا ہے۔ آج سے 35 برس قبل جب ایران کے انقلابی طلبہ نے تہران میں امریکی سفارت خانے پر یہ کہہ کر قبضہ کیا تھا کہ یہ سفارت خانہ ایران کے اسلامی انقلاب کے خلاف سازشوں اور جاسوسی کا مرکز بن گیا ہے، اور رہبر انقلاب اسلامی امام خمینی نے امریکہ کو شیطان بزرگ کہا، تو ساری دنیا میں ایک بھونچال آ گیا تھا۔ امریکہ کے اتحادی ملکوں کے سفارتی اور ابلاغیاتی اداروں نے آسمان سر پر اٹھا لیا، اور کسی نے اس کو جذباتی اقدام کہا، کسی نے اسے سفارتی اصولوں کے منافی قرار دیا، اور کسی نے اسے انقلاب کی ضرورت کہہ کر حقائق کو چھپانے کی کوشش کی، اور حتیٰ تہران کے امریکی سفارت خانے سے برآمد ہونے والی دستاویزات کے حوالے سے سامنے آنے والے حقائق اور انکشافات کو تسلیم کرنے پر بھی تیار نہ ہوئے۔ تہران کے امریکی سفارت خانے سے برآمد ہونے والی دستاویزات کے مطابق امریکہ اپنے سفارت خانہ کم جاسوسی کے مرکز سے دنیا کے 26 ملکوں کی جاسوسی کرتا تھا۔ اسلامی انقلاب کے خلاف امریکی سازشوں میں اس کا ساتھ دینے والے ملکوں کو جن میں فرانس، جرمنی اور برطانیہ سب سے آگے تھے، اچھی طرح سے معلوم تھا کہ امریکہ کس طرح سے دنیا بھر کے ملکوں کی جاسوسی کرتا ہے، کیونکہ خود ان ملکوں کے انٹیلیجنس ادارے اس کام میں امریکہ کا بھرپور ساتھ دے رہے تھے۔ لیکن ان کے وہم و گمان میں بھی نہیں تھا کہ امریکہ ایک دن خود ان کی بھی جاسوسی کر سکتا ہے۔ سی آئی اے کے سابق ایجنٹ ایڈورڈ اسنوڈن کے انکشافات کے نتیجے میں ہر روز امریکی جاسوسی کے نئے نئے پہلو سامنے آ رہے ہیں، اور واضح ہوتا جا رہا ہے کہ امریکہ اپنے سامراجی تسلط اور ناجائز مفادات کے حصول کے لیے اپنے دوستوں کو بھی بخشنے کے لیے تیار نہیں ہے۔ تازہ ترین اطلاعات کے مطابق امریکہ نے گزشتہ 5 برس کے دوران جاسوسی کے تمام ترقی یافتہ آلات استعمال کیے ہیں، اور اس کے ذریعے تمام ٹیلی فون لائنوں اور انٹرنیٹ ٹریفک کو کنٹرول کیا گیا ہے۔ منظر عام پر آنے والی دستاویزات کے مطابق امریکہ نے جاسوسی کے 2 انتہائی خفیہ پروگراموں کے تحت فیس بک، یاہو، گوگل، ایپل اور مائیکروسافٹ کے ذریعے لاکھوں امریکی اور یورپی شہریوں کی ٹیلی فون کال کنٹرول کی ہیں۔ روزنامہ گارڈین کے مطابق امریکہ نے آپٹیکل فائبر نیٹ ورک کے ذریعے براہ راست جاسوسی کی ہے، اور اس سلسلے میں کمیونیکیشن کمپنیوں کا تعاون بھی اسے حاصل رہا ہے۔ امریکہ نے نہ صرف عام لوگوں کی جاسوسی کی ہے بلکہ دنیا کے 35 ملکوں کے سربراہوں کی بھی جاسوسی کی ہے، جن میں جرمنی، فرانس اور اسپین جیسے اس کے قریب اتحادی ممالک بھی شامل ہیں۔ اس سارے واقعے کی سب سے اہم بات یہ ہے کہ جاسوسی کی زیادہ تر کارروائیوں میں امریکی سفارت خانوں، قونصل خانوں اور دیگر مراکز سے کام لیا جاتا رہا ہے۔ امریکہ کے قریبی ترین اتحادیوں کو اپنی جاسوسی کیے جانے پر شدید غم غصہ ہے، اور صورتحال یہاں تک آن پہنچی ہے کہ ایک روز فرانس کے صدر فرانسوا اولاند امریکی صدر کو فون کر کے دوستوں اور اتحادیوں کے خلاف اس اقدام کو ناقابل قبول قرار دیتے ہیں، تو دوسرے دن جرمن چانسلر اینجلا میرکل جاسوسی پر برہمی کا اظہار کرتے ہوئے کہتی ہیں کہ اس اقدام سے جرمنی کا امریکہ سے اعتماد اٹھ گیا ہے۔ اور پھر اس کے بعد اسپین کے وزیر اعظم ماریانو راخوئے بھی امریکی نیشنل انٹیلیجنس کی جانب سے 60 ملین ہسپانوی شہریوں کی جاسوسی پر امریکی سفیر کو طلب کر کے احتجاج کرتے ہیں۔ برازیل کی صدر دیلما روسیف اپنے ای میلوں کی جاسوسی کے انکشاف ہونے کے بعد اپنا دورہ امریکہ منسوخ کر دیتی ہیں، اور کچھ دنوں کے بعد میکسیکو کی وزارت خارجہ اپنے سابق اور موجودہ صدر کی جاسوسی کرنے پر امریکہ سے وضاحت طلب کرتی ہے۔ ابھی امریکی حکام ان تنقیدوں کا قابل قبول جواب بھی نہیں دے پاتے کہ اٹلی اپنے شہریوں کی جاسوسی پر احتجاج کرتے ہوئے معاملے کی چھان بین کے لیے یورپی یونین کا ایک وفد امریکہ روانہ کرنے کا مطالبہ کرتا ہے، اور جنوبی کوریا کی حکومت بھی امریکہ سے وضاحت طلب کرتی ہے کہ کیا اس کی صدر کا نام بھی ان 35 سربراہوں کے ناموں میں شامل تو نہیں جن کی جاسوسی امریکہ کرتا رہا ہے۔ امریکی جاسوسی اقدامات پر جرمنی اور برازیل کو اس قدر غصہ ہے کہ انہوں نے امریکی انٹرنیشنل انٹیلیجنس ایجنسی کو روکنے کے لیے اقوام متحدہ سے رجوع کر لیا ہے، اور اس بات کی اپیل کی ہے کہ نجی معاملات میں امریکی جاسوسی اداروں کی مداخلت روکنے کے لیے قرارداد پاس کی جائے۔ دنیا کے دیگر 21 ملکوں نے بھی جرمنی اور برازیل کے اس اقدام کی حمایت کی ہے۔ لیکن بات یہیں پر ختم نہیں ہوئی، بلکہ جرمنی نے امریکہ سے 2 طرفہ عدم جاسوسی معاہدے کی بھی بات شروع کر دی ہے، اور یوں دنیا بھر میں امریکہ کے جاسوسی اسکینڈل کے خلاف مزید اقدامات کی توقع کی جا رہی ہے۔ بہرحال امریکہ کی جاسوسی رسوائی نے جہاں اس کے اتحادیوں کے درمیان اسے بے توقیر کر دیا ہے، وہیں ملت ایران کی مظلومیت اور حقانیت کو ایک بار پھر ثابت کر دیا ہے، جس نے آج سے 35 سال پہلے اعلان کر دیا تھا کہ امریکہ شیطان بزرگ ہے اور اپنے سفارت خانوں کو جاسوسی کے لیے استعمال کرتا ہے۔
جی ہاں، 34 برس کے بعد ایک بار پھر ملت ایران کی حقانیت امریکہ کے تئیں یوں ثابت ہوئی کہ امریکہ کو اس وقت جب ملت ایران نے یہ کہا تھا کہ اس کا سفارت خانہ تہران میں جاسوسی کا اڈہ ہے، تو آج دنیا والوں پر یہ بات پوری طرح آشکار، نمایاں، ثابت اور واضح ہو چکی ہے۔ جی ہاں، 34 برس قبل 1979 4 نومبر کو جب تہران میں امریکہ کے سفارت خانے پر جو جاسوسی کے اڈے میں تبدیل ہو چکا تھا طالبان نے قبضہ کیا تھا، تو اسے انقلاب دوم کا نام دیا گیا تھا۔ آج ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے سینئر طرز نگار، جنہیں آپ نے بارہا ملاحظہ فرمایا ہوگا، اور بین الاقوامی امور کے ماہر جناب حسین کنانی مقدم صاحب کو، جو خود بھی اس وقت انقلابی نوجوان طلبہ میں شمار ہوتے تھے اور اس کاروائی میں موجود تھے۔ آپ کو ہم خوش آمدید کہتے ہیں۔
بسم اللہ الرحمن الرحیم، میں ہم عرض سلام خدمت شما و همه بینندگان،
میں بھی آپ کی خدمت میں اور بینندگان
کے۔ حسین کنانی مقدم صاحب، 34 برس قبل جب آپ لوگوں نے تہران میں امریکی سفارت خانے پر جو جاسوسی کا اڈا، جاسوسی کا مرکز تھا، قبضہ کیا تھا، اور آپ نے یہ کہا تھا کہ یہ سفارت خانہ نہیں جاسوسی کا اڈا ہے، تو کیا آپ کو اس وقت اندازہ تھا کہ آپ کی یہ بات ثابت ہونے میں 34 برس کا عرصہ لگ جائے گا اور بالآخر 34 برس کے بعد یہ بات آپ کی ثابت ہو کر رہے گی؟
خب اون موقعی که دانشجویان به هر حال جزو نیروهای اصلی انقلاب بودند و
دیکھیے اس وقت ہماری طلبہ برادری انقلاب کی فیلڈ فورس تھی اور ہراول دستہ شمار ہوتے تھے، اور ہم کئی ماہ سے امریکی سفارت خانے کی نگرانی کر رہے تھے. البتہ یہ ایسا نہیں تھا کہ ہم نے کوئی جذباتی فیصلہ کیا ہو یا جذباتی اقدام کیا ہو، یہ ہمیں پوری طرح سے اندازہ تھا اور ہم ان کو کنٹرول کر رہے تھے اور وہاں کی آمد و رفت کی نگرانی کی جا رہی تھی، جس میں ہم دیکھ رہے تھے کہ دہشت گرد گروہ، منافقین اور علیحدگی پسند بعض گروپ، اور بعض وہ دہشت گرد گروپ جو خوزستان اور کردستان جیسے علاقوں میں سرگرم تھے، امریکی سفارت خانے سے پوری طرح سے رابطے میں تھے، حتیٰ کہ بعض عبوری حکومت کے عہدیدار بھی امریکی سفارت خانے سے رابطے میں تھے. تو یہ بات پوری طرح سے واضح تھی کہ امریکی سفارت خانہ پوری طرح سے ایک انقلاب کے خلاف سازش کو ہم آہنگ کر رہا ہے، لہٰذا انقلاب ایران کے تو طلبہ تھے وہ پوری طرح سے انقلاب کے محافظ تھے اور وہ عملی طور پر دیکھ رہے تھے کہ کیا ہو رہا ہے اور اس کو وہ کنٹرول کر رہے تھے. لہٰذا جب یہ امام خمینی رحمۃ اللہ علیہ نے امریکہ کو شیطان بزرگ قرار دیا اور مرد آباد امریکہ کا نعرہ لگایا گیا تو یہ پوری طرح سے ایک سوچا سمجھا اور سنجیدہ اقدام تھا، اور اس کی وجہ یہ تھی کہ امریکہ کی جو ماہیت ہے وہ پوری طرح سے آیا تھی اور انقلاب کی تحریک پوری طرح سے ضد استکبار یا سامراج مخالف تحریک تھی، اور اس کی اساس بھی امریکی سامراج کی مخالفت پر رکھی گئی تھی. بہرحال جو لوگوں نے ہم نے دیکھا، ہم نے جب کنٹرول کیا امریکی سفارت خانے کی سرگرمیوں کو، تو لہٰذا فیصلہ یہ کیا گیا کہ امریکی سفارت خانے پر قبضہ کیا جائے اور دنیا والوں کو بتایا جائے کہ امریکی سفارت خانہ کیا کر رہا ہے. عملی طور پر یہ ایک جاسوسی کا اڈا ہے، سفارت خانہ نہیں ہے، اور یہ ایران کے اندرونی معاملات میں یہاں سے مداخلت کی جا رہی ہے، اور یہ جو بات کر رہے ہیں یہ سب کچھ ایک دعویٰ ہے، اس کے علاوہ کچھ نہیں ہے. جب سفارت خانے پر قبضہ کیا گیا تو جو اسناد اور دستاویزات وہاں سے برآمد ہوئیں ان سے پوری طرح سے واضح ہو گیا کہ وہاں بہت سارے کمرے ہمارے سامنے آئے جن پہ لوگوں کو لا کر وہاں پر ان سے تفتیش بھی کی جاتی تھی، بعض وہاں جاسوسی کے آلات نصب تھے جن کے ذریعے سے ان کے وہم و گمان میں بھی نہیں تھا کہ ایک خود جوش اور ایک انقلابی اور آگاہانہ ایک تحریک کے نتیجے میں سفارت خانہ جو ہے اس پر قبضہ ہو جائے گا. جب ہم سفارت خانے میں داخل ہوئے تو وہ جو سفارتی اسناد تھیں ان کو ضائع کرنے کی کوشش کر رہے تھے، رکھی ہوئی تھیں، انہوں نے کوشش کی لیکن وہ پوری طرح سے اس کو ضائع نہیں کر سکے تھے، لہٰذا ہم نے وہاں پہنچنے کے بعد میں ان کی ٹیلیکس اطلاعات اور معلومات جو تھیں اور جو ان کے انفارمیشن تھیں ان کو جماوری کی اور ان کو جمع کرنا شروع کیا. اس سے بہت ساری معلومات اکٹھی ہوئیں اور وہ کٹی پٹی اسناد جو تھیں ان کو ایک ساتھ جوڑا گیا، ان پر تحقیق کی گئی، ریسرچ کی گئی، اور اس کے بعد جب ان کو جوڑ کر دیکھا گیا تو بہت سارے حقائق ہمارے سامنے آئے، اور یہ واضح ہو گیا کہ ان کا تعلق جو ہے موساد سے تھا، MI6 اور MI5 اور ایسی حتیٰ کہ دوسرے ممالک کے لیے بھی جاسوس، جیسے پاکستان اور افغانستان کی جاسوسی بھی یہاں سے کی جاتی تھی امریکی سفارت خانے کے ذریعے سے، حتیٰ عرب ممالک کی جاسوسی کے جو امریکہ سے وابستہ تھے تھے وہ مکمل طور سے تہران میں واقع امریکی جاسوسی اڈے سے کنٹرول ان کو کیا جاتا تھا. لہذا یہ مشرق وسطی میں امریکہ کا ایک بہت بڑا جاسوسی مرکز تھا. لہذا دنیا کے ملکوں کو پتہ چلا کہ یہاں سے کیا سرگرمیاں ہو رہی ہیں.
شکریہ آپ کا. چلتے ہیں اس وقت لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر بیرسٹر طاہر واسطی صاحب. السلام علیکم جناب.
وعلیکم السلام علیکم.
طاہر واسطی صاحب, جب 34 برس قبل ایران کے انقلابی طلبہ نے, نوجوان انقلابی طلبہ نے, جن میں سے ایک اس وقت یہاں پر ہمارے تشریف فرما ہے حسین کنانی مقدم صاحب, قبضہ کیا تھا تہران میں امریکی سفارت خانے پر جو جاسوسی کا مرکز تھا, جیسا کہ بتایا کہ پورے علاقے پورے خطے کے ملکوں کی جاسوسی کر رہا تھا اور اس کا مرکز تھا, تو اس وقت شاید ان عرب ملکوں کو اس بات کا یقین نہ ہوا ہو کہ ایران کے نوجوان طلبہ کہہ رہے ہیں کہ یہ آپ سب کی جاسوسی کر رہے ہیں. آج جب یورپی ملکوں کی جاسوسی کا پردہ فاش ہوا اور اسنوڈن جو کہ خود امریکہ کا ہی سی آئی اے کا ایجنٹ تھا, یعنی گھر کا بھیدی لنکا ڈھابے کی مثال صادق آ گئی, تو کیا آپ سمجھتے ہیں کہ ان عرب ملکوں نے, ان یورپی ملکوں نے یا دنیا کے دیگر ملکوں نے ایران کے انقلابی طلبہ کے اس وقت کے دعوے کی حقانیت کو تسلیم کر لیا ہوگا؟
شکریہ علی. سب سے پہلے میں اپنی بات شروع کرتا ہوں جناب امیر المومنین حضرت علی علیہ السلام کے اس قول سے کہ دنیا کو مومن کی بصیرت سے ڈرنا چاہیے اور اس سے سبق سیکھنا چاہیے. چونکہ ایرانی انقلاب کے جو نوجوانان جن نوجوانان نے یہ بات کہی تھی وہ اس بصیرت کی وجہ سے کہی تھی جو ان کو علم اور علم کے نور کی وجہ سے پیدا ہوئی. جیسا کہ حسین قدانی صاحب ابھی خود فرما رہے تھے کہ یہ ایک ایسا قبضہ نہیں تھا جو چند پرجوش نوجوانوں نے جا کے امبیسی پہ کر لیا اور اس کو قبضے میں کر لیا, بلکہ یہ ایک ایسا قبضہ تھا کہ جس کے پیچھے بصیرت تھی, جس کے پیچھے کام تھا, ریسرچ تھی, اور انہوں نے اس ریسرچ کے نتیجے میں یہ بات سمجھی کہ اس سفارت خانے میں جو کچھ ہو رہا ہے وہ سفارت خانے کے جو ضوابط ہیں ان سے ہٹ کے کام ہو رہا ہے اور یہاں سے جاسوسی کی جا رہی ہے, یہاں سے ضد انقلاب لوگوں کو لایا جا رہا ہے اور انقلاب کے حامیوں کو لایا جا رہا ہے, ایک کو فنڈ دیے جا رہے ہیں اور دوسرے پر تشدد کیا جا رہا ہے. اور جب وہ اندر داخل ہوئے تو انہیں معلوم ہوا کہ یہاں سے نہ صرف ایرانی انقلاب کے خلاف بات ہو رہی ہے بلکہ یہاں پر بیٹھ کر وہ عرب اور دوسرے ممالک کی جاسوسی کر رہے ہیں جو اس وقت ایران کے انقلاب کے دانش جویان کے مطابق تقریباً 27 تھے, آج شاید ان کی تعداد بڑھ کر 36 ہو گئی ہے. لیکن میں یہ گزارش کروں آپ کے سننے والوں کو اور دیکھنے والوں کو کہ اس بات پہ وہ غور کریں کہ جب سنوڈن نے یہ کافی مہینے پہلے کہا کہ جرمن کے صدر اور بے شمار جرمن سٹیزنز کی سرویلنس کی جا رہی ہے امریکہ میں, تو جو جرمن پریزیڈنٹ ہیں انہوں نے اس پہ کوئی خاص رد عمل کا اظہار نہیں کیا اور اس کو بہت انڈیفرنس طریقے سے لیا. اب یہ بات میں خود سوچتا رہا کہ اگر اتنی بڑی بات اس وقت سنوڈن نے اتنے مہینے پہلے کہی تھی تو آج کیا ہوا ہے کہ کچھ دن پہلے وہ امریکہ سے تعلقات کو اثر نو جائزہ لے رہی ہیں اور وہ بہت ایک دم خلاف ہو گئی ہیں, اور اب جرمن سفیر جو ہیں وہ سنوڈن سے جا کے جو ماسکو میں ہیں وہ ملاقات کر رہے ہیں. اسی طرح اب آپ دیکھیے ری ایکشن جو ہے وہ فرانس کا شدید ہوا ہے, ری ایکشن اسپین کا شدید ہوا ہے, اور جیسا کہ آپ کی رپورٹ میں ابھی بتایا جا رہا تھا کہ دو ممالک نے مل کے ایک ڈرافٹ تیار کیا ہے جو وہ اقوام متحدہ میں پیش کریں گے اور دیکھتے ہیں کہ 193 ممالک میں سے کتنے عوام, کتنے جو ممالک ہیں اس کی تائید کرتے ہیں. تو اس میں سے جو سبق میں یہ سیکھنا چاہ رہا ہوں, جو میں اپنے لیے حاصل کر رہا ہوں اور میرا خیال ہے آپ کے ناظرین کے ساتھ شیئر کرنا چاہتا ہوں, وہ یہ کہ کوئی بات درمیان میں اس کے علاوہ بھی ہے, اور وہ بات یہ ہے کہ یہ تمام ممالک مسلمانوں کی بالخصوص اور اپنے دوستوں کی یہ سرویلنس کرتے آئے ہیں, اور یہ بات اس وقت شدید ہوئی جب انہیں پتہ لگا کہ یہ جو سرویلنس ہے صرف ان کے سٹیزنز کے لیے نہیں ہے بلکہ ان ممالک کے سربراہان کے خلاف بھی ہو رہی ہے, جس کی وجہ سے کچھ بے چینی پھیلی اور یہ پتہ لگا کہ وہ جرمن پریزیڈنٹ کے اور امریکن پریزیڈنٹس کے جو ذاتی آلات ہیں موبائل فون اور ای میلز, ان کو بھی وہ سرچ کر رہے ہیں. तो इस बात से ये पता लग जानी चाहिए थी बात अरब ममालिक के लोगों को और मुसलमान ममालिक के सरबराहों को कि वो अगर अपने दोस्तों के साथ ये सलूक करते हैं तो उन लोगों से जिनसे वो वाकई ज़्यादा ख़तरा महसूस करते हैं या जिनको कम अज़ कम अपने इनर सर्कल में दुश्मन ममालिक कहते हैं, उनकी सर्विलेंस किस हद तक की जा रही होगी और उनके कौन कौन से कमरे में वो दाखिल नहीं हुए होंगे और किस तरह से वो जो है मालूमात हासिल नहीं कर रहे होंगे। तो ये जो है इनकी बसीरत थी मुसलमान की, उन नौजवानों की जिन्होंने ये बात कही कि 26 ममालिक ने, आज ये साबित हो गया है कि उनकी बसीरत ठीक थी और अब खुद उनका अपने आदमी ने ये बताया है कि 26 नहीं, इस वक्त 34 ममालिक जो दोस्त ममालिक हैं उनके सरबराहान की इन्होंने सर्विलेंस की। और इससे ये बात साबित हो जाती है कि मेरे दोस्तों अमेरिका खुद चूंकि नाकाबिल एतमाद मुल्क है, ये किसी दूसरे मुल्क पर एतमाद करने के लिए तैयार नहीं है। एक आखिरी बात मैं कह दूं कि अमेरिका और बरतानिया इन दोनों का एक मुआहदा मौजूद है बहुत अरसे से, जिसमें इन्होंने ये दस्तखत किए हुए हैं कि हम एक दूसरे मुल्क की जासूसी नहीं करेंगे, जिसके अंदर बिटवीन द लाइंस अगर पढ़ें तो ये लिखा जा सकता है कि ये दोनों मिलके हर दूसरे मुल्क की जासूसी करेंगे।
बहुत शुक्रिया, मैं फिर आज रहूंगा आपके साथ।
वो
जी इस वक्त चलते हैं दिल्ली स्टूडियो जहाँ पर मौजूद है हिंदुस्तान के सीनियर सहाफ़ी और मुमताज़ तर्जनगार शकील शमसी साहब। अस्सलाम वालेकुम जनाब। जी
वालेकुम अस्सलाम।
जी शकील शमसी साहब, इन दिनों यूरोपीय मुल्कों में एक इस्तेलाह आम हो रही है जासूसी का अड्डा, लाने जासूसी, जिसे फारसी में आज से 34 बरस कबल कहा गया था। तो जाहिर है कि अब जब अमेरिका के सफारत खानों को यूरोपीय मुल्कों में जासूसी का अड्डा कहा जा रहा है, तो क्या आप नहीं समझते कि उस वक्त 34 बरस कबल ईरान के इनकलाबी नौजवान तलबा ने जब ये इस्तेलाह इस्तेमाल की थी अमरीकी सफारत खाने के सिलसिले में, तो वह हकानियत आज 34 बरस बाद पूरी तरह साबित हो गई?
जी हाँ, इसमें कोई दो राय नहीं है। और वैसे हम लोग जो तरक्की पज़ीर ममालिक के लोग हैं वो लोग पहले से जानते थे कि वहाँ पर होती है इस तरीके की, और हर एक आदमी हिंदुस्तान में इस बार का कायल था कि CIA जो है वो किसी ना किसी शक्ल में सिफारतखाने की मारिफती काम करती है और यहाँ के लोगों को, यहाँ तक के जो छोटे मोटे शिया सुन्नी झगड़े लखनऊ में होते थे उनमें भी करवाने वालों के नाम और उनके बारे में जान पहचान और एक एक चीज़ की तफसील उन लोगों के पास होती थी। तो हम लोग तो इससे कोई बहुत ज्यादा ताज्जुब नहीं हुआ। ताज्जुब इस बात से हुआ कि वो अपने दोस्तों की जांच करवा, जासूसी की उसने, दुश्मनों की या जो दूसरे नावाबस्ता ममालिक थे उनकी जासूसी करवाना तो एक बहुत आम बात है और वो लोग करवाते रहे हैं, उस पर हमें कोई ताज्जुब नहीं हुआ। ईरानियों ने जब ये किया है तो उस वक्त वाकई में पूरे दुनिया में एक मैसेज देने की कोशिश की गई थी कि साहब इन्हीं ने सिफारती जो जेनवा कन्वेंशन है उसकी मुखालिफत की और उसको तोड़ दिया और ये किया, लेकिन ईरानियों ने जो बात उस वक्त कही थी वो 100% से ज्यादा, मैं तो कहूंगा 200% सही साबित हुई। उस वक्त तो उन्होंने ज्यादातर उन लोगों के नाम बताए थे क्योंकि उस वक्त जासूसी के इतने अच्छे आलात नहीं थे, जो कुछ भी था टेलेक्स और फैक्स और वही सारी चीजें थी जब ईरानियों ने कब्जा किया। लेकिन उसके बाद आज दुनिया में जिस तरीके से ईमेल और फेसबुक और वो चलन चला है जो SMS का और मोबाइल्स का, उसकी वजह से वो दायरा बढ़ता चला गया। आप देखिए कि सऊदी अरब जैसा मुल्क जिसने अमेरिका का हर कदम पर साथ दिया, यहां तक कि अपने हम मसलक जो तालिबान उनकी हुकूमत थी उसको हटाने में वो आगे आगे रहे और उनको मदद की, हर तरीके की, सद्दाम हुसैन को हटाने में अमेरिका की मदद की, कज़ाफी को हटाने में मदद की, शाम में अमेरिका के मंसूबों का बरूएकार लाने में उसकी मदद कर रहे हैं, और मिस्र में उन्होंने अख़वान मुस्लिमीन की जो हुकूमत थी उसको हटाकर एक प्रो अमेरिकन रिजिम लाने की कोशिश की, ये सारी चीज़ें की, इतनी खिदमतें करने के बावजूद उनके यहाँ से 1 अरब से ज़्यादा कॉल जो थी वो जासूसी के दायरे में आई, वो जासूसी उनकी की। इसी तरीके से अंजेला मर्केल वगैरह का भी जो होश उड़े वो इसीलिए उड़े हैं कि उनको ये उम्मीद नहीं थी कि एक दोस्त की भी हो सकती है, उनको तो ये लगता था कि अमेरिका करता है, CIA कर रहा है, वो दुश्मनों की ज़्यादातर जासूसी करते रहते हैं, कर रहे होंगे। लेकिन मुबारकबाद के काबिल है एडवर्ड स्नोडेन कि जिसने इतना बड़ा काम किया और दुनिया पर इतना बड़ा एहसान किया कि उसने सारी दुनिया के सामने एक ऐसी ताकत का चेहरा लाकर रख दिया कि जो अभी तक अपने को बहुत ऑनेस्ट, बहुत ईमानदार और इन सब अखलाकियात के मेयार पर बताने वाली एक हुकूमत वहां पर बैठी रहती थी कि हमें क्या, हम इखलाकी अखबार हमारी बड़ी ऊंची है, उन सारी इखलाकी इकदार को उसने लाकर एक ऐसी जगह पटक दिया कि जहां से अमेरिका अब कभी मुंह उठाकर दुनिया के सामने नहीं चल सकता। लेकिन चूंकि अमेरिकन पर इन सब बातों का असर नहीं होता है और अमेरिका को आदत है कि दूसरों को हर्ट करने की और दूसरों को उनकी दिलादारी करने की, तो हो सकता है कुछ दिनों बाद थोड़ी बहुत शर्मा शुरमी करके और फिर उनके साथ वही बातें हो जाएं। लेकिन वहां के अवाम, वहां की हुकूमतें जो भी कहें, लेकिन वहां के अवाम के दिलों पर जो असरात मुरतब हुए हैं उसका अमेरिका को अंदाजा नहीं। हो सकता है कि जर्मनी के साथ उसका वही 10 साल के बाद रिश्ता हो जो हिटलर के जमाने में था। हो सकता है कि स्पेन और जो दूसरे ममालिक हैं, मैक्सिको जैसे ममालिक हैं और जो जिन जिन की भी उसने जासूसी की है, फ्रांस है, वो सब हो सकता है कि उसके दूसरे खेमे में हो कल को 10 साल, क्योंकि आवाम के दिलों में एक नफरत पैदा हो गई कि जिस मुल्क पर, जिस पर इतनी हमने भरोसा किया उसी ने हमको धोखा दिया।
जी बहुत शुक्रिया आपका। करानी मुकदम साहब, इन दिनों यूरोपीय मुल्कों में और ख़ासतौर पर यूरोपीय यूनियन के जो मेंबर ममालिक हैं उसमें एक बात हो रही है अमेरिका के खिलाफ पाबंदी आयद करने की, यानी यूरोप अमेरिका के खिलाफ पाबंदी आयद करे। ये तस्वूर, ये सोच, ये बात कितनी अमली जामा पहन सकती है? क्या यूरोपीय यूनियन अमेरिका के खिलाफ पाबंदी आयद करने की तवानाई रखती है या ये फैसला कर लेगी और अमल करेगी उस पर?
اطلاعاتی که آقای اسنودن الان افشا کردن شاید یه بخشی از اون اقدامات جاسوسی امریکا باشه.
دیکھیے اسنودن نے جس چیز کا انکشاف کیا ہے شاید وہ تو امریکی جاسوسی کا بہت تھوڑا سا حصہ ہو۔ یہاں کئی نظریات ہیں، ایک یہ کہ امریکہ نے خود اپنے عوام کو نہیں چھوڑا اور ان کی جاسوسی کی ہے اور سلامتی اور سیکورٹی کے نام سے اس نے تمام نجی زندگی کی چادر اور چار دیواری کے تقدس کا بھی کوئی اعتراض نہیں کیا ہے، لہذا اس نے دنیا گھر کے عوام کو حساس بنا دیا ہے۔ دوسرے یہ کہ اور یورپی یونین کو اب ایک دم پتہ چلا کہ اس کی تمام تر اطلاعات امریکہ کے ہاتھ میں ہیں، حتیٰ کہ اس نے اسپین اور جرمنی کی چانسلر انجلا میرکل تک کی جاسوسی کی ہے اور ان کی اطلاعات اور معلومات موجود ہیں، لہذا انہوں نے ایک ملک کے خفیہ رازوں کو اپنے اور ایک دیکھا کہ اس نے ایک انٹیلیجنس ایک طرح کی کوئی مختلف کمپنیوں نے یا جو امریکی کمپنیاں انہوں نے مختلف ملکوں کی خفیہ رازوں کو فروخت کیا ہے امریکہ کو تجارتی مقاصد کے لیے، ایک نو ایک طرح کی تجارت کی ہے اور یہ بہت ہی کثیف قسم کی اور گندی تجارت ہے۔ لہذا ہم دیکھتے ہیں کہ جو مختلف قسم کے سوشل نیٹ ورک سے موجود ہیں انٹرنیٹ کے اوپر، یہ اس بل عوام کی دسترسی عمومی ہے، یہ ایک طرح کی دخالت ہے، ایک طرح کی مداخلت ہے، اور حتیٰ کہ انہوں نے اپنے قریب ترین اتحادیوں کی بھی مداخلت کی، کیونکہ اس نے ان کمپنیوں نے ایسی اطلاعات بھی موجود ہیں کہ صہیونی حکومت ان اطلاعات اور انفارمیشن کے ٹرانسفر میں ایک برج کی حیثیت رکھتا ہے اور یہ پہلے انفارمیشن ساری اسرائیل اور موساد کے پاس جاتی تھیں اور وہاں سے پھر دوسرے ممالک کو ٹرانسفر ہوتی رہی ہیں۔ دیکھیے ایک اور بات یہ کہ نیٹو کے درمیان ایک اتحاد ہے اور وہ اس بات پہ پریشان ہے کہ ایسا نہ ہو کہ فوجی اور انٹیلیجنس اطلاعات جو ہیں وہ بھی امریکہ کے پاس نہ چلی جائیں، نیٹو کی خفیہ اطلاعات، اور یہ معاملہ بھی ہو سکتا ہے کہ یورپ، ہو سکتا ہے کہ نیٹو جو ہے وہ ٹوٹنے کے قریب پہنچ جائے، کہ جس کی وجہ سے، اس کی وجہ یہ ہے کہ امریکہ نے جو انٹیلیجنس خیانت کی ہے ان ملکوں کے ساتھ، ہو سکتا ہے کہ یہ نیٹو کا معاہدہ بھی جو ہے وہ ٹوٹنے کے قریب پہنچ جائے، اور اس طرح سے امریکہ کے عالمی تعلقات بھی جو ہیں ان پر بھی اس کے تباہ کن اثرات پڑ سکتے ہیں۔
میں یہی سوال طاہر واسطی صاحب سے کرنا چاہوں گا۔ طاہر واسطی صاحب، ان دنوں یورپی یونین میں یہ بات ہو رہی ہے کہ امریکہ نے جو اتنا بڑا اقدام کیا ہے اور فرانس، جرمنی اور بہت سے ملکوں کے عوام اور ان کے رہنماؤں کی جو جاسوسی کی ہے، تو اس کو ایک طرح سے تنبیہ کرنے کے لیے، اس کی خلاف تعدیبی کارروائی کرنے کے لیے اس پر پابندیاں عائد کی جائیں، کیا یہ اقدام یا یہ سوچ یا فیصلہ عملی جامہ پہن سکے گا آپ کے خیال میں؟
علی، ईमानदारी की बात है कि मैं नहीं समझता कि इसको ऐसा कोई बिल पास कर सकेंगे वो जिससे वाज़े तौर पर ये कहा जाए कि अमेरिका ऐसा ना करे। हो सकता है कि कोई ऐसी बेनाइन किस्म की करारदाद ज़रूर पास कर ली जाए यूरोपियन यूनियन में, जिससे में ये बात कही जाए कि किसी मुल्क को ये इख्तियार नहीं पहुंचता कि वे दूसरे मुल्क के सरबराहान के लिए कोई जासूसी करें। लेकिन चूंकि काउंटर टेररिज्म पर इन लोगों का आपस में एक इत्तेहाद मौजूद है और जितनी भी इस वक्त तक जासूसी हुई है अमेरिका में, वो कानूनी हैसियत उसकी खुद अमेरिकन्स के लिए ये है कि वो एंटी टेररिज्म के लिए इस्तेमाल हुई है। जबकि हम और आप सब ये जानते हैं और सोनोडन ने भी ये बता दिया है कि वो काउंटर टेररिज्म के लिए नहीं बल्कि इकतसादी मकासद के लिए इस्तेमाल हुई है। और वो ये समझना चाहते थे कि जर्मन चांसलर जो है, जर्मन प्रेसिडेंट जो हैं, जब वो यूरोपियन यूनियन के इजलास में जाएंगी तो उनको किस किस्म के मशवरे पहले दिए जा चुके हैं और बरतानिया को उन मशवरों से कैसे निपटना चाहिए, और दूसरे ममालिक को वो जो है कीमती जो खुफिया बातें हैं वो बता देते थे ताकि उससे इकोनॉमिक बेनिफिट हासिल किए जा सकें। तो इन्होंने टेररिज्म को एक टूल बनाकर ये जो हैं कानून बनाए और इस किस्म की मालूमात हासिल इकट्ठे किए। तो मेरे ख्याल में ऐसा फौरी तौर पर मुझे नज़र नहीं आ रहा कि यूरोप का रिएक्शन जो है वो इतना शदीद होगा जैसा कि कहा जा रहा है। और इसके सबूत में मैं ये बात कह सकता हूँ कि अभी तक आप देख लीजिए कि ये तमाम शोरों गुल के बावजूद कोई भी यूरोपीय ममालिक स्नोडन को जो है असाइलम देने को के लिए भी तैयार नहीं हुआ था। तो मैं सोचता हूँ कि अगर ये तमाम लोग वाकई स्नोडन से फ़ायदा हासिल करना चाहते हैं और उसकी मालूमात से अपने इदारों को मजबूत करना चाहते हैं और अमेरिका को रोकना चाहते हैं जासूसी से, तो कम से कम वो स्नोडन को असाइलम तो दे सकते थे और उसकी मॉरल सपोर्ट इस लिहाज से कर सकते थे कि दुनिया को और अक़वाम आलम को, अपनी आवाम को और दुनिया के आवाम को ये बात साबित कर देते कि जो भी शख्स ऐसा विसल ब्लोअर जो हमारे आवाम के प्राइवेसी में दखल देगा और ऐसी विसल ब्लो करेगा और ऐसी बात हमें बताएगा, तो हम उसको कम से कम मॉरल सपोर्ट देंगे, कानूनी इमदाद देंगे और अमेरिका को और उन मजबूत हाथों को जो उसको प्रोसिक्यूट करना चाहते हैं, उसको ख़त्म करना चाहते हैं और उस गले को दबाना चाहते हैं और जुबान को खींचना चाहते हैं जो ऐसी बातें बताते हैं, हम उसको ऐसा नहीं करने देंगे। लेकिन उसके बरक्स देख लीजिए आपके यूरोप ने, फ्रांस ने, अमेरिका ने, फ्रांस ने, जर्मनी ने बिल्कुल इनकार कर दिया था कि वो स्नोडन को जो है असाइलम नहीं देंगे। तो मैं समझता हूँ कि ऐसा फौरी तौर पर मुमकिन नहीं है। हो सकता है कि ऐसी बेनाइन सी कोई करारदाद ज़रूर पास हो जाए जिसमें ये कहा जाए कि किसी मुल्क को दूसरे ममालिक के सरबराहान और के प्राइवेसी में दखल अंदाजी का हक नहीं है। लेकिन चूंकि इस वक्त टेररिज्म की बात है तो ऐसी करारदाद लाना कि जिससे पूरी तौर पर इंटेलिजेंस हासिल ना हो, ऐसी कोई मुल्क हासिल ना कर सके, मेरा ख्याल है ऐसा फौरी तौर पर मुमकिन नहीं है।
जी बहुत शुक्रिया शकील शमसी साहब। पहले तो बाराक ओबामा अमरीकी सदर ने इनकार किया कि नहीं हमें इसकी कोई इत्तला नहीं। उसके बाद ख़ुद वहाँ के जो खुफिया इदारे के हुकाम है मिस्टर अमीन जुमला मिस्टर क्लेपर जो नेशनल इंफॉर्मेशन के इदारे के जो डायरेक्टर हैं उन्होंने कहा कि नहीं इस बात का इल्म था मिस्टर ओबामा को कि एंजेला मर्कल और दुनिया के जो 30-35 मुल्कों के रहनुमा उनकी जासूसी की जा रही है। तो ज़ाहिर है अभी इस रसवाई और इस स्कैंडल के बाद क्या आप समझते हैं कि जो नेशनल सिक्योरिटी एजेंसी है जिसने इतने बड़े पैमाने पर यह कार्रवाई अंजाम दी है उस सिलसिले में व्हाइट हाउस की पॉलिसी में कोई तब्दीली आएगी और कोई नज़रसानी करेगी, उसको लगाम देने की कोशिश करेगा व्हाइट हाउस?
नहीं, मुझे तो नहीं लगता, क्योंकि जो कुछ है फेस सेविंग के लिए कहा है ओबामा ने, अगर कोई बात कही भी है तो वो फेस सेविंग के लिए कही, उस पर कोई यकीन नहीं करेगा कि उन्होंने सही बात कही है या दिल से बात कही है। रहने से जो है वो बिल्कुल आज़ादी के साथ काम कर रही थी या वो बिल्कुल CIA के जैसे ही काम कर रही थी कि उसको कुछ खबर नहीं थी, तो ऐसा नहीं है और ना इसको कोई यकीन करेगा। देखिए आपको पता है कि ईरानियों को से ज़्यादा कोई अमेरिकी जो हरकत है उनके बारे में किसी को नहीं मालूम होगा, किसी कौम को नहीं, क्योंकि अभी कुछ दिनों पहले इस वाक्य से पहले ही CIA की जो दस्तावेज़ डीक्लासीफाइड हुई उनमें ये बात साबित हो गई कि डॉक्टर मुसद्दक का जो इनकलाब था उसको नाकाम CIA ने किया था। उस वक्त सारी ईरानी कहते रहे लेकिन किसी ने नहीं माना, सारी दुनिया ये कहती रही कि नहीं CIA का कोई हाथ नहीं है, वो तो जो कि भी वक्ती तौर पर था, लेकिन जब वो इत्तला डिक्लासीफाइड हुई तो मालूम हुआ कि ऐसा ऐसा हुआ था। और इसी तरीके से जब ईरानियों ने जब कब्जा किया है अमरीकी सिफारतखाने पर दानिशजुयान ने, तो उस वक्त ये बात साबित थी कि वो अंदरूनी मामलात में मुदाखलत कर रहा है, लेकिन कोई दुनिया में मानने को तैयार नहीं था। अमेरिका हमेशा इस बात से इनकार करता रहा है कि वो दूसरों के मामले में मुदाखलत करता है, लेकिन हर मिल्लत जानती है कि कोई मिल्लत ऐसी नहीं है या कोई कौम ऐसी नहीं या कोई मुल्क ऐसा नहीं है कि जिसमें अमेरिका मुदाखलत ना कर रहा हो और उनके सुदूर को मालूम ना हो या उनके जो एक्सटर्नल अफेयर्स के मिनिस्टर्स होते हैं उनको ना मालूम हो, ऐसा हो नहीं सकता है। उनके पास सारी इत्तलात होती हैं और इस वक्त तो बहुत आसानी के साथ उन्हीं ने जो टेररिज्म के नाम पर इत्तलात जमा कर रहे थे वो टेररिस्ट इन्फेक्टेड एरियाज में उनको आपस में तो शेयर कर रहे थे, लेकिन इन लोगों को नहीं मालूम था किसी को भी कि हमारी भी अंदर अंदर जासूसी हो रही है और हमको भी टेररिस्ट की तरीके से ट्रीट किया जा रहा है। यानी कि एंजेला मर्कल को और उसामा बिन लादेन को एक ही पल्ले में रखा है अगर आप कहिए तो, या जो मुल्ला उमर के अगर सारे या जो तालिबान की जो कुछ देख रेख हो रही है वो जर्मनी और स्पेन की भी उसी तरीके से कर रहा था। ये चीज जो है अमेरिका ने जो की है इसका कोई जवाब नहीं, कोई सानी नहीं। और ये बात मैं इस बात से मुत्तफिक हूं कि मुझे नहीं लगता कि बहुत बड़ा इकदाम उठा सकेंगे नाटो ममालिक के सिलसिले में, थोड़ी बहुत वावेला मचाएंगे क्योंकि अपने अवाम को उनको पेसिफाई करना, अपने अवाम को मुतमईन करने की कोशिश करेंगे, लेकिन अवाम में जो रिएक्शन होने वाला है या अवाम का जो इत्माद अमरीका पर से मुतजल हुआ है उसके नतज उनको बहुत जल्द मालूम पड़ेंगे।
जनाब ताहिर वासी साहब, बहुत मुख्तसर जवाब से चाहूँगा चूँकि मेरे पास सिर्फ चार मिनट का वक्त बचा है, तो दो मिनट आपसे और दो मिनट कनानी मुकदम साहब से। बरतानिया भी उसके बारे में कहा जा रहा है कि वो भी शरीक था जासूसी की इन कार्रवाइयों में। यॉर्कशायर में कोई फ़ज़ाई छावनी थी जहाँ से ये जासूसी की जा रही थी, यानी वहाँ से भी ये जासूसी की जा रही थी, तो बरतानिया के सिलसिले में यूरोपीय राय अम्मा का क्या रद्दमल हो सकता है?
जी हाँ, ये एक आपका बहुत खूबसूरत सवाल है। मैं समझता हूँ कि यूरोप जो है वो बरतानिया के खिलाफ अब ज़्यादा सस्पिशियस होगा। पहले भी यूरोपियन ममालिक बरतानिया को हमेशा यूरोप में अमेरिका का वकील ही समझते आए हैं, और ये बात क्योंकि अब बिल्कुल बरसरे आम आ गई है, इन लोगों को पहले से इल्म था कि बरतानिया जो है वो अमेरिका के लिए जासूसी में उसको इमदाद फराहम करता है, लॉजिस्टिकली भी और इंटेलिजेंस के सर्विस के हवाले से भी। लेकिन फिर अगेन मैं कहूंगा कि मेरा नहीं ख्याल कि यूरोप जो है वो कोई ख़ास एक्शन इस लिहाज से बरतानिया के खिलाफ ले सकेगा, लेकिन मॉरली बरतानिया की पोजीशन यूरोप में इससे बहुत ज़्यादा वीक हो गई है जो पहले उसकी थी। चूँकि वकील तो वो पहले ही सी समझा जाता था, लेकिन अब वो बहुत चापलूस और थर्ड क्लास किस्म का वकील समझा जाएगा यूरोप की यूरोप में जब वो आएगा, अमेरिका का थर्ड क्लास वकील बरतानिया, और उसको हमेशा शक की निगाह से देखा जाएगा।
बहुत शुक्रिया आपका जनाब ताहिर वासी साहब, और शकील शमसी साहब आपके भी हम शुक्रगुजार हैं, आपने अपने कीमती वक्त हमें इनायत किए, बहुत बहुत शुक्रिया। आखिरी सवाल कनानी मुकदम साहब से, यूरोप ने काफ़ी वैवाल्या मचाया और यूरोपीय यूनियन का एक वफद वाशिंगटन भी गया, वहाँ उसने हुकाम से मुलाकात की, मिन जुमला जो कौमी सलामती के उमूर के मुशीर हैं उनसे भी मुलाकात की, और इतला यह है कि फ़्रांस और मैक्सिको मिलकर अक़वामे मुत्तहिदा में एक क़रारदाद लाने वाले हैं, मज़म्मती क़रारदाद। तो यूरोप के और मेक्सिको के, ब्राज़ील के, फ्रांस के, जर्मनी के, इस तरह के दबाव के सामने क्या अमेरिका झुकेगा और वो अपनी इस तरह की हरकतों से बाज आएगा आपके ख्याल में?
خب با افشاگری که آقای اسنودن انجام داد عملا جریان آزاد اطلاعات در دنیا زیر سوال رفت.
دیکھیے اسنودن نے جو انکشافات کیے ہیں اس کے نتیجے میں اطلاعات کی آزادانہ جو بہاؤ ہے اس کا عمل بہت بری طرح سے متاثر ہوا ہے اور اس پر سوالیہ نشان لگ گئے ہیں، کیونکہ امریکہ کی جو انٹیلیجنس ایجنسیاں اب بہت ہی نامن ہو گئی ہیں اور غیر محفوظ ہیں، کیونکہ اسنوڈن کے ذریعے سے تمام اطلاعات کا راز فاش ہو گیا ہے، لہذا شاید واضح ہو جائے کہ شاید 11 ستمبر کے واقعے میں خود امریکہ ملوث رہا ہے۔ دوسری بات یہ کہ امریکہ کے انٹیلیجنس ایجنسیاں قابل اعتماد نہیں ہیں، جب جرمنی کے چانسلر کی جاسوسی کی جاتی ہے تو وہ یہ ثابت ہوتا ہے کہ وہ کسی پر اعتماد نہیں ہے، حتیٰ کہ یقیناً اس سے ان کے جو اتحادی ہیں ان کے درمیان جو معاہدے ہیں اعتماد ہے وہ ختم ہو کر رہ جائے گا، اور یورپ والے مجبور ہوں گے کہ وہ اپنے انٹرنیٹ رابطوں کو علیحدہ کرنے پر مجبور ہوں گے اور اپنے انٹیلیجنس رابطوں کو بھی علیحدہ کرنے پر مجبور ہوں گے، اور کیونکہ ان کے جو ان کے فوجی اور انتہائی خفیہ اطلاعات ہیں، کہیں ایسا نہ ہو کہ امریکہ کے ذریعے سے اور اسنوڈن جیسے کسی شخص کے ذریعے سے دہشت گردوں کے ہاتھ لگ سکتی ہیں. مثلا کہاں امریکہ کے یا یورپ میں ایٹمی ہتھیار کہاں پر ہیں، ایٹمی تنصیبات کہاں پر ہیں، ممکن ہے کہ اس طرح سے پوری دنیا کو خطرہ لاحق ہو جائے. لہذا یورپ والے اب امریکہ سے اپنی انٹیلیجنس کو مکمل طور سے علیحدہ کرنے کی کوشش کریں گے، اور کیونکہ امریکیوں کے پاس تو سیکیورٹی ہے ہی نہیں کہ ان کے پاس جو اطلاعات ہیں وہ ایک شخص کے ذریعے سے جو ہے وہ اس طرح سے افشا ہو جاتی ہیں.
کنانی مقدم صاحب، ناظرین، آپ نے ہمارے معزز مہمان کی گفتگو ملاحظہ فرمائی، اور نتیجہ یہ نکلا کہ امریکہ پر جو ایک سامراجی طاقت ہے، جو ایک طاقتی طاقت ہے، کسی بھی عنوان سے اعتماد نہیں کیا جا سکتا. اور اگر آج ایران کے عوام، ایران کی قیادت، ایران کے علماء، ایران کے عمائدین یہ کہہ رہے ہیں کہ اگر ہم سامراجی طاقتوں سے، استکباری طاقتوں سے، طاغوتی طاقتوں سے نفرت اور بیزاری کا اعلان کرتے ہیں تو یہ کوئی سیاسی مسئلہ نہیں ہے، یہ عقیدتی مسئلہ ہے. قرآن میں بھی ارشاد ہوا ہے کہ وجتنب الطاغوت، اور طاغوت کا ہمیشہ یہ وتیرہ رہا ہے کہ دوسروں کی جاسوسی کرتا ہے. تو اس زمانے کے سب سے بڑا طاغوت فرعون تھا، جس نے جناب موسیٰ کی پیدائش کو روکنے کے لیے، ان کی ولادت کو روکنے کے لیے تب جاسوس بٹھا رکھے تھے. اور آج کی دور کا ایک فرعون پوری دنیا میں اپنے مفاد کے لیے اور اپنی حکومت اور اپنے اقتدار کے لیے ہر جگہ جاسوسی کر رہا ہے. تو اگر ایران کے عوام امریکہ مردہ باد کا نعرہ لگاتے ہیں تو یہ سیاسی نہیں، عقیدتی نعرہ ہے. اور ایک بار پھر کل 4 نومبر کو ایران کی فضا، خاص طور پر تہران کی فضا، امریکہ مردہ باد کے نعروں سے گونجے گی. اجازت دیجیے، خدا حافظ.